ناظرین السلام علیکم، میں علی عباس، رضی پروگرام انداز جہاں کے ساتھ ایک بار پھر آپ کی خدمت میں حاضر ہوں۔ ہمارے آج کے پروگرام کا موضوع ہے اسلامی بیداری اور امریکی وزیر خارجہ کا دورہ مصر اور مقبوضہ فلسطین۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ یہاں ان دنوں جب امریکہ اور اسرائیل کی حالت زار پر نظر ڈالتے ہیں تو یہی مقولہ سامنے آتا ہے کہ الٹی ہو گئیں سب تدبیریں۔ آپ نے یقیناً گزشتہ ڈیڑھ سال پونے دو سال سے ملاحظہ فرمایا ہوگا کہ جب سے علاقے میں، خاص طور پر مشرق وسطی اور شمالی افریقہ کے ملکوں میں، اسلامی بیداری اور عوامی شعور اور آگاہی کی تحریک نے سر اٹھایا ہے، اس وقت سے امریکہ، اسرائیل اور اس کے اتحادیوں نے کئی پیترے بدلے ہیں۔ تیونس سے شروع ہونے والی اسلامی بیداری کی لہر مصر سے ہوتے ہوئے لیبیا، یمن، بحرین اور سعودی عرب اور اردن اور مراکش سب کو رونڈتے ہوئے اس وقت اپنے بام عروج کو پہنچ رہی ہے، لیکن امریکہ بہادر اور اس کے اتحادیوں نے ہر لمحے کروٹیں بدلی، پیترے بدلے، اپنی چالیں بدلی، لیکن ظاہر ہے کہ اب نہ ان کی چالیں کام آئیں گی، نہ ان کے پیترے کام آئیں گے اور نہ ان کی کروٹیں کام آئیں گی۔ آپ نے یقیناً ملاحظہ کیا ہوگا کہ تیونس میں جب تک ان کو یقین تھا کہ زین العابدین بن علی مظاہرین کو کچل دیں گے، اس وقت تک وہ زین العابدین بن علی کی حمایت کرتے رہے، اور اسی طرح مصر میں انہوں نے ایڑی چوٹی کا زور لگا دیا کہ حسنی مبارک جیسے بھی ہو اقتدار میں بنے رہیں۔ اور تو اور، لیبیا کا ڈکٹیٹر معمر قذافی، جس نے 40 سال سے زائد عرصے تک حکمرانی کی اپنے ملک کے عوام پر، استبدادی حکمرانی، وہاں بھی ان لوگوں نے یہی کوشش کی کہ جیسے بھی ہو قذافی کو باقی رکھا جائے، لیکن جب قذافی بھی چلا گیا، تیونس سے بن علی بھی چلا گیا، مبارک کا آپ لوگ نامبارک انجام دیکھ ہی رہے ہیں، تو انہوں نے کوشش کی کہ شاید مصر میں فوج نے جو اقتدار سنبھالا ہے وہی اب دوبارہ اقتدار پر قابض رہے، اور حسنی مبارک کی باقیات ہی ایک بار پھر مصر کی تقدیر کا فیصلہ کریں گی۔ لیکن مصر کے عوام میدان تحریر یا تحریر اسکوائر پر جس طرح سے ثابت قدمی کے ساتھ ڈٹے رہے، اس نے امریکہ کے ہاتھوں کے طوطے اڑا دیے، اور نتیجہ آپ کے سامنے کہ بہرحال عوامی منگوں کے مطابق، عوامی خواہشات کے مطابق مصر میں عوام کا منتخب کردہ صدر برسر اقتدار آیا، محمد مرسی برسر اقتدار آئے۔ اب یہی امریکی جو کل تک حسنی مبارک اور اس کے بعد فوجی کونسل کی حمایت کر رہے تھے، اور ان کی پوری کوشش تھی کہ انتخابات میں احمد شفیق کہیں نہ کہیں، کیسے بھی اور جس طرح سے بھی ہو، کامیاب ہو جائیں اور مرسی کو شکست ہو، لیکن جب اس میں بھی انہیں نامرادی اور ناکامی کا سامنا دیکھنا پڑا، تو اب مرسی جب ایوان صدر میں پہنچے تو امریکی حکام اس آسرے میں کہ کہیں ایسا نہ ہو کہ مصر ہم سے دور ہو جائے، جبکہ یقیناً دور ہو چکا ہے، ان کو منانے، ان کو بہلانے اور ان کو پھسلانے کے لیے قاہرہ پہنچے۔ اور اس کا تازہ ترین جو واقعہ ہے وہ امریکی وزیر خارجہ کلنٹن کا دورہ قاہرہ ہے، اور جب امریکی وزیر خارجہ کلنٹن وہاں پہنچے تو اسکندریہ اور قاہرہ میں جس طرح سے عوام نے سڑے ہوئے ٹماٹروں اور جوتوں سے استقبال کیا، وہ سب آپ کے سامنے ہیں۔ براہ معاشرت نے اطلاع دی ہے کہ اس وقت ہمارا رابطہ لندن اسٹوڈیو میں برقرار ہے، ہمارے مہمان وہاں پر موجود ہیں، عالمی امور کے ماہر جناب علی جعفر زیدی صاحب، ان کی گہری نظر ہے خاص طور پر مشرق وسطی اور شمالی افریقہ کے حالات اور وہاں کے واقعات اور وہاں کے مسائل پر، وہ بہتر گفتگو کریں گے، ان کی خدمت میں سلامت کرتے ہیں۔ زیدی صاحب السلام علیکم۔
جی وعلیکم السلام۔
زیدی صاحب بغیر
بہتر خدمت، بہتر تجزیہ، یہ تو ریلیٹیو ٹرم ہے، آپ کا اپنا انداز بہت بہتر ہے۔
بہت شکریہ، نوازی صاحب کی ذرا نوازی ہے۔ زیدی صاحب میں یہ پوچھنا چاہوں گا کہ کلنٹن نہ معلوم کیا امیدیں، کیا توقعات لے کر مصر پہنچی تھی، قاہرہ پہنچی تھی، اور ظاہر ہے کہ شاید انہیں زمینی حقائق کا علم نہیں تھا، جو علم حاصل نہیں کرنا چاہتی، جس طرح سے امریکی عوام دنیا کے حالات سے بے خبر ہیں، کیا یہ لوگ بھی بے خبر ہیں؟ ایسا تو نہیں ہے، لیکن پھر اتنی جلدی میں وہ کیوں پہنچی؟ کیا انہیں اندازہ نہیں تھا کہ مصر کے عوام ان کا کس طرح سے استقبال کریں گے؟
जी इस्तकबाल तो इनको मालूम है, दुनिया भर के अवाम इनका इस्तकबाल जूतों और टमाटर और अपनी जद्दोजहद के ज़रिए कर रहे हैं, और इनको ये भी मालूम है कि दुनिया में अमरीकी साम्राज्य की मुखालफत का जो पैमाना है वो इस वक्त अपने अरूज पर है, ये तो इन्हें मालूम है। वो उनका इस वक्त का दौरा इस सूरत हाल में हुआ है जल्दी में, जबकि फौज और मुर्सी के दरमियान एक खिंचाव की कैफियत है। फौज अपनी बालादस्ती रखना चाहती है, अपने बहुत से इख्तियारात सदर के फौज ने वापस ले लिए हैं, और मुर्सी इनकी कोशिश है कि वो इख्तियारात जो कि सदर के पास पहले से थे वो रहने चाहिए, पार्लियामेंट को काम करना चाहिए। तो इस तजाद में अमेरिका की कोशिश ये है कि अगर फौज नहीं तो फिर मुर्सी साहब से कोई ना कोई रास्ता निकल आए, ताकि जो असल हदफ है अमेरिका का वो है 1979 का वो एग्रीमेंट जो कि हुस्नी मुबारक ने किया था इसराइल के साथ, और उसकी तमाम शिकों को बदस्तूर रखना जो है, उसके लिए मुर्सी साहब पर प्रेशर यकीनन डाला गया है, और फौज को ये कहा गया है कि जो अवाम है इनके जो इनका चुनाव है उसका एहतराम करें। तो ये दो बातें एक वक्त में दोनों से की जा रही हैं, साथ ही इजिप्ट के हुक्मरानों को, फौज को भी और मुर्सी साहब को भी मालूम है कि 1.5 बिलियन डॉलर की मदद मिलती है हर साल इजिप्ट को अमेरिका से, और इस वक्त जब से ये वहाँ अपराइजिंग हुई ये पैसे नहीं आए, और पूरी जो मदद मिलती रही वो थी सऊदी अरब से। यही वजह है कि मुर्सी साहब सऊदी अरब गए और उन्होंने वहाँ से अपनी माशी जो बदहाली है उसके लिए मदद मांगी। अब सऊदी अरब के जरिए भी अमेरिका का एक रास्ता है, एक चैनल है
जी।
और हिलरी क्लिंटन भी पहुँच गई हैं, पहुँच के उन्होंने अपने जो इन डायरेक्शन थी दोनों को वो दी हैं। हम जो जमीनी हकायक हैं वो ये हैं कि इजिप्ट की जो खजाना है वो खाली है, ये इंतजार में है कि आईएमएफ से जो इनको कर्जा मिलना था गालबन 3.2 बिलियन डॉलर का, वो अप्रूव नहीं हुआ, और उसकी गैर मौजूदगी में मईशियत को कैसे ये चलाएं, बेरोजगारी है, अवाम अपने माशी हकूक के लिए बार बार सड़कों पर और तहरीर स्क्वायर में बैठे हुए हैं, सियासी हकूक उनको मिल गए, उनके इलेक्टेड प्रेसिडेंट आ गए, लेकिन माशी उनको सहूलतें नहीं मिल सकती, और ये अमेरिका को भी मालूम है, ये सऊदी हुक्मरानों को भी मालूम है। अब इस सूरत में मुर्सी साहब कैसे इसको सेटल करते हैं, और जब तक आईएमएफ दुनिया के गरीब अवाम को और अकवाम को जकड़ने की एक ऐसा अदारा है जो कि अमरीकी साम्राज्य ने जैसे नेटो कायम किया है, मौजूद है और हमले करता है, यूनाइटेड नेशन उसके हक में फैसला करती है, सिक्योरिटी काउंसिल अमरीकी मफादात का तहफ्फुज़ करती है, बयान ही आईएमएफ छोटी कौमों को, गरीब ममालिक को अपने कर्जों में जकड़ कर अपने सियासी अजाइम के, यानी अपने से मुराद अमरीकी सियासी अजाइम के लिए इस्तेमाल करती है। तो इस सारी सूरत हाल में मुर्सी साहब कैसे निकल पाएंगे, उन पर प्रेशर है, इसराइल एक उन्होंने प्रेशर को एक्सेप्ट नहीं किया जो कि उन्होंने जो बॉर्डर है वो खोला, और अब फलस्तीन के अवाम को आने जाने की सहूलत इसराइल की मर्जी के खिलाफ उन्होंने ये फैसला किया। तो अब अगली बात जो है, यानी उसमें इसराइल को सबसे सस्ता गैस मिलती है सिनाई से, और वो सस्ते निरखों पर इजिप्ट से जाती है वगैरह वगैरह, और इसराइल की सिक्योरिटी, तो वो जो 79 का एग्रीमेंट है वो किस हद तक आगे कायम रहेगा, उस पर माशी प्रेशर कितना ये मुर्सी साहब बर्दाश्त कर पाएंगे, ये अभी बहुत बड़ा क्वेश्चन मार्क है। और ये काफी मुश्किल सूरत हाल है जिसको देखते हैं कि किधर जाती है बात।
जी जैदी साहब, अभी आपने इशारा किया माशी बदहाली की तरफ। अमरीकी वजीर खारजा क्लिंटन ने मुर्सी से मुलाकात में मिस्र की इक्तसादी और माशी नब्ज पर हाथ रखते हुए कहा कि हम आपकी इक्तसादी और माशी बदहाली को देखते हुए $1 अरब की इमदाद देंगे। तो क्या ये इमदाद उनकी बेही खाई में है और मिस्री आवाम की हमदर्दी में है, या खुद मुर्सी साहब की हुकूमत को दवाम देने और मुर्सी साहब की हुकूमत को चलाने और उनकी हमदर्दी में? क्या अमेरिका ने आज तक किसी को किसी वजह के बगैर मदद दी है जो आज वो मिस्री आवाम को या मिस्री हुकूमत को $1 अरब फौरी तौर पर इमदाद देने की बात कर रहे हैं?
जी ये एक तरह की ब्लैकमेलिंग है और मुर्सी साहब को एक तरह का लालच दिया जा रहा है कि हमारे साथ हमारी तरफ झुके रहें और इस मुआहदे को कायम रखें और इसराइल का तहफ़ बरकरार रहे, उसको सिक्योरिटीज बरकरार रहें तो आपको ये पैसे मिलेंगे, नहीं होगा तो फिर फौज भी है और फिर और तरीके भी हैं। तो ये बिल्कुल यानी एक किसी इसको यहाँ जो कहते हैं कि स्टिक एंड कैरेट के पीछे से स्टिक भी मारी जाती है जानवर को और उसके मुंह में सामने गाजर भी उसको दिखा दी जाती है। तो ये उस तरह का इस वक्त सूरत हाल है, उनको ये गाजर दिखाई गई है। अब वो मुर्सी साहब इसको कितना एक्सेप्ट करते हैं, अगर वो इसको नहीं भी लेते तो जो सऊदी अरब से हुक्मरान उनसे जो मदद मिलेगी वो भी तो अमरीका ही उसकी पुश्तनाई पर है। तो अब मुर्सी साहब किस हद तक स्टैंड लेते हैं अमेरिकी साम्राज्य के खिलाफ, मगरिब मशरक़ वस्ता में जो उसके इंटरेस्ट हैं उसके खिलाफ, ये अभी बहुत जल्द है इसके बारे में बात करना,
ये बहुत
आने वाला वक्त बताएगा। लेकिन एक बात यकीनी है
जी
कि हर वो हुक्मरान जिसने भी अमेरिकी साम्राज्य के हक में वहां स्टैंड लेना चाहा, अवाम ने उसको रद्द किया और उसके खिलाफ तहरीक चलाई।
यकीन है। मैं फिर हाजिर हूँगा आपकी खिदमत में, चलते हैं दिल्ली, वहां पर हमारे स्टूडियो में तो किसी तकनीकी या फनी खराबी की वजह से हमारे मेहमान हाजिर नहीं हो सके, लेकिन बज़ाहिर वही मेहमान डॉक्टर अफजल मिसबाही साहब इस वक्त टेलीफोन लाइन पर मौजूद हैं। मिसबाही साहब अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
माफ कीजिएगा किसी फनी मुश्किल की वजह से आपसे बराह रास्त राबता स्टूडियो में दिल्ली स्टूडियो में नहीं हो सका, बहरहाल टेलीफोन पर हम आपसे जवाब चाहेंगे अपने सवाल का। अमरीकी वजीर खारजा ने मिस्र का दौरा किया मोहम्मद मुर्सी के ओहदे सदारत संभालने के बाद, आप ये देखें कि उन्होंने एक ऐसे वक्त मिस्र का दौरा किया कि जब मिस्र के अवाम में इश्तेआल पाया जाता है अमरीका और इसराइल के खिलाफ, और वजीर खारजा क्लिंटन जब पहुंची तो मिस्री अवाम ने इसका सबूत भी दिया, इस्कंदरिया और काहरा में उन्हें टमाटरों और जूतों से उनका इस्तकबाल किया गया। तो आप क्या समझते हैं कि अवाम को दरकिनार करते हुए, अवाम को नजरअंदाज करते हुए मिस्र की हुकूमत या अमरीकी हुकूमत कोई खास मुआहदा, कोई खास दोस्ती, कोई खास ताल्लुक बरकरार कर सकेगी?
बिल्कुल नहीं, अवाम को नजरअंदाज किए बगैर किसी भी कीमत पे हो ही नहीं सकता है। उसकी वजह यह है कि मैं आपको याद दिलाना चाहूंगा कि इस वक्त का जो मिस्र है वह ना तो अनवर सादात के जमाने का मिस्र है या ये कि हुस्नी मुबारक के जमाने का मिस्र नहीं है, बल्कि इस और मैं ये भी कहना चाहूंगा कि इस वक्त का मिस्र ना तो मोहम्मद मुर्सी का मिस्र है और ना ही इख्वान मुस्लिमीन का मिस्र है, बल्कि वहाँ के अवाम और वहाँ की जमहूरियत पसंद लोगों का मिस्र है। इसलिए इस वक्त जो सूरत हाल बनी हुई है उसको देखते हुए आप देखेंगे कि दो ग्रुप मोहम्मद मुर्सी के ताल्लुक से बहुत शिद्दत के साथ काम कर रहा है। एक वो ग्रुप है जो ये चाहता है कि उन्हें एक मुजाहिद और जिहादी बना करके पेश कराए, उनका अपना जो है अपने मफादात है। दूसरा ग्रुप वो है जो उन्हें ये कोशिश कर रहा है कि वो अमरीका के लिए जो नर्म गोशा रखने वाला सियासतदान होता है उसको बना करके वो पेश कर रहे हैं। दोनों के जो है अपने अपने अपनी अपनी दलीलें हैं। एक तो ये कि जो ये वो अनासिर जो ये कोशिश कर रहे हैं कि मोहम्मद मुर्सी जो है ये जिहाद पसंद है, इस्लाम पसंद है, तो उनको जाहिर है कि इख्वान मुस्लिमीन के वो लीडर हैं। और दूसरे वो जो अमेरिका के हामी बताने की कोशिश कर रहे हैं, वो उनके पास भी दलील है कि चूंकि वो उन्होंने अमेरिका में तालीम हासिल की, डॉक्टरेट की डिग्री हासिल की, कैलिफोर्निया यूनिवर्सिटी में उन्होंने पढ़ाया भी, तो दोनों की अपनी अपनी दलील है। ऐसे हालात में मोहम्मद मुर्सी के सामने सबसे बड़ा चैलेंज है कि वो ये साबित करने की कोशिश करें कि वो आवाम की मर्जी के खिलाफ कभी भी कोई कदम आगे नहीं बढ़ाएंगे। अगर वो आवाम की मर्जी के खिलाफ वो कदम आगे बढ़ाने की कोशिश करते हैं तो वहाँ की आवाम उन्हें बिल्कुल ही पसंद नहीं कर सकती। और जिस तरह से मिस्र ये हुस्नी मुबारक को उन्होंने वहाँ की आवाम ने जमहूरियत पसंद लोगों ने उखाड़ फेंका, इसी तरह से मोहम्मद मुर्सी के लिए भी हालात सामना उनको भी हालात का सामना करना पड़ सकता है। उसकी सबसे बड़ी वजह यह है कि अब आप देखेंगे कि पिछले दिनों जब मोहम्मद मुर्सी ने अपने सदारती ऑर्डर के जरिए पार्लियामेंट को दोबारा कायम करने की कोशिश की तो उस वक्त जो है अदालत ने उसको जो है उनके फैसले को मुस्तरद कर दिया। अब आप तसव्वुर करें कि अदालत के फैसले को जब अदालत ने उनके फैसले को मुस्तरद किया तो आवाम तहरीर स्क्वायर पर जमा हो गई और हजारों की तादाद में लोगों ने इस फैसले के खिलाफ एहतजाज किया। तो सवाल ये पैदा होता है कि आवाम की पूरी निगाह तमाम सरगर्मियों पर है कि कौन जमहूरियत के खिलाफ काम कर रहा है, कौन जमहूरियत की हिमायत में काम कर रहा है। अगर मोहम्मद मुर्सी आवाम की और जमहूरियत के बरखिलाफ अगर जाने की कोशिश करेंगे तो उन्हें वहाँ की आवाम किसी भी कीमत पर पसंद नहीं कर सकती है। खाब वो जैसे कि जैदी साहब कह रहे थे कि उनके सामने इक्तसादी मामला भी हैं और उसकी वजह से वो किसी न किसी तरह का नर्म गोशा दिखाने की कोशिश करेंगे, लेकिन अगर ऐसा वो ऐसी कोई गलती करते हैं तो वो फिर उनके लिए और खुद इख्वान मुस्लिमीन के लिए बल्कि जमहूरियत के लिए बहुत बड़ा नुकसान होगा।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में। जैदी साहब, अमरीकी वज़ीर ख़ारिजा क्लिंटन मिस्र के बाद यानी काहिरा के बाद सीधे तल अबीब पहुंची, तो आप क्या समझते हैं को क्या पैगाम लेके गई होंगी तल अबीब के हुक्काम के लिए और उन्होंने क्या समझाया होगा और क्या मकसद रहा होगा मिस्र के बाद फौरन तल अबीब जाने का?
जी, एक तो मुर्सी साहब को और अरब दुनिया को ये बताने के लिए कि हमारा बहुत गहरा रिश्ता है इसराइल के साथ और हम उसको अकेला नहीं छोड़ेंगे। दूसरा, अभी डिफेंस मिनिस्टर यानी ये हाई पावर्ड जितने भी पर्सनालिटीज हैं ये इन्होंने एकदम से इसराइल के विजिट को शुरू कर दिया है और ये डिफेंस मिनिस्टर वहाँ पर उनका दौरा जो है वो आज कल में होने वाला है। तो इसराइल को एक तो ये हौसला देने के लिए कि हम तुम्हारे साथ हैं, फिर इसराइल की जो जंगी जनूनियत की कैफियत है उस पर भी मैं समझता हूँ कि आज ये जो ऐलान और उस पर डिस्कशन फिर से चल पड़ी है कि ईरान पर हमला और इसराइल का ईरान पर हमला जो है वो पॉसिबल एक मिलिट्री एक्शन की पॉसिबिलिटी है, इस पर फिर से पिछले दो रोज से बहुत यहाँ वेस्ट में इस पर बातचीत चल पड़ी है। तो ये एक प्रेशर इसराइल जाकर बताने का है कि अगर हमारे जो इस इलाके में मफादात हैं अगर उन पर उस तरह से हमारा साथ ना दिया गया तो फिर हम कोई भी एक्शन ले सकते हैं। और मैं समझता हूँ ये सिर्फ प्रेशर टैक्टिक्स है। उधर ओबामा के इलेक्शन का भी बहुत एक तरह का वहाँ लॉबीज जो हैं वो अपना उनके अपने मफादात हैं, प्रेशर्स हैं, तो ये सब एक तरह की एक कन्फ्यूजन क्रिएट हो चुकी है इंटरनेशनल सीन पर। जंग का भी ऐलान है और ऐलान नहीं यानी जंग की तरफ भी गुफ्तगू है, निगोसिएशंस की बात भी जारी है। उधर खमेनाई साहब ने भी ईरानी कौम को कह दिया है कि तैयार रहें जंग के लिए, अगर जंग होती है तो ईरान के अवाम को तैयार रहना चाहिए। तो इस सारी फिजा में ये अपनी हमारे यहाँ जैसे जागीरदाराना निज़ाम में दोस्ती निभाने के लिए वो जो जमा हो जाते हैं दो जागीरदार इकट्ठे अपने दुश्मन को बताने के लिए, तो ये भी है। और तीसरा, मुर्सी को प्रेशराइज करने की बात भी है। इस सूरत में जैसा कि डॉक्टर साहब ने कहा यकीनन ये बात सामने रहेगी कि मुर्सी साहब आवाम के फैसलों के मुताबिक जाते हैं या आवाम के फैसले वो एक्सेप्ट एक हद तक करते हैं। कोई भी ऐसा फैसला जिसमें अमेरिका को बालादस्ती हासिल हुई इजिप्ट में दोबारा से, तो फिर मैं समझता हूँ कि ये इजिप्ट में कोई सियासी सुकून माशी सुकून नहीं हो पाएगा।
जी, बहुत शुक्रिया।
वो एक टर्बुलेंस वहाँ मौजूद रहेगी और वो जो तहरीर स्क्वायर है वो عوام کے اجتماع کا ہمیں رہے گا ایک.
جی جی بہت شکریہ آپ کا زیدی صاحب, پھر حاضر ہوتا ہوں میں آپ کی خدمت میں. ناظرین اس وقت ہمارے اسٹوڈیو میں موجود ہیں ایران کے ممتاز دانشور اور سیاسی امور کے ماہر ڈاکٹر حسن ہانی زادے صاحب. السلام علیکم جناب.
خیلی متشکرم, سلام عرض میکنم خدمت شما و بینندگان محترم
اور آپ کے سامعین کی خدمت میں. سلام
ہانی زادے صاحب, امریکی وزیر خارجہ ہیلری کلنٹن نے ابھی مصر کا دورہ کیا, اس کے بعد وہ تل ابیب گئے. مصر و تل ابیب کے ان کے دورے کا مقصد کیا ہو سکتا ہے آپ کے خیال میں؟ اسی پر گفتگو ہو رہی, آپ کے خیال میں کیا مقصد ہو سکتا ہے؟
بسم اللہ الرحمن الرحیم.
بسم اللہ الرحمن الرحیم.
خاورمیانے
مشرق وسطی کی صورت اس وقت جو ہے وہ پوری طرح سے بحرانی ہے, اور اس میں سب سے زیادہ جو ہے وہ بحرانی کیفیت شام کے حالات سے حاصل ہوئی ہے, اور یہ بڑی افسوسناک صورت حال ہے. اور مصر میں بھی نئے حالات سامنے آ رہے ہیں, اسی وجہ سے امریکی وزیر خارجہ ہلاری کلنٹن نے مصر کا دورہ کیا, اور نو منتخب صدر جناب محمد مرسی اور فوجی کونسل کے سربراہ تنتاوی اور مصر کے وزیر خارجہ سے ملاقات کی. کلنٹن کے دورے مصر کا ہدف یہ ہے کہ وہ مشرق وسطی کے نئی صورت حال کا جائزہ لیں, اور جس بات پر ان کی توجہ ہے وہ یہ ہے کہ مصر میں اخوان المسلمین بالخصوص اسلامی گروہوں کا اقتدار میں آنا ہے, اور مسز کلنٹن نے جو ہے وہ کیمپ ڈیوڈ کے بارے میں بھی جو ہے وہ تشویش کا اظہار کیا تھا, اور انہوں نے صدر مرسی سے یہ مطالبہ کیا ہے کہ محمد مرسی کیمپ ڈیوڈ پر اپنے کاربند رہنے کا باضابطہ طور پر اعلان کریں. محترمہ کلنٹن نے اس بات پر تاکید کی ہے کہ کیمپ ڈیوڈ معاہدہ محفوظ رہے, اور اس معاہدے میں کسی بھی طرح کی جو ہے وہ تبدیلی نہ آئے, تاکہ مصر کے لیے امریکہ کی مالی امداد جاری رہے. انہوں نے یہ شرط لگائی ہے کہ اگر مصر ان تمام امور پر عمل کرے گا تو مصر کے لیے امریکہ کی مالی امداد جاری رہے گی. اسی طرح سے مسز کلنٹن نے جو ہے وہ اسرائیل سے یہ مطالبہ کیا کہ وہ ترکی کے ساتھ اپنے تعلقات بہتر بنائے, اور مرمرا امدادی کاروان پر صہیونی فوج کے حملوں کے بارے پر تل ابیب معافی مانگے, اور انقرہ سے اس طرح سے اپنے تعلقات کو بہتر بنائے. ان مسائل کے باعث امریکہ کی وزیر خارجہ نے مشرق وسطی کا دورہ کیا, اور نئی صورتحال کے تحت مصر اور صہیونی حکومت کے.
ڈاکٹر مصباحی صاحب, جیسا کہ ابھی ہمارے مہمان کہہ رہے تھے کہ کلنٹن کی کوشش یہ رہی کہ محمد مرسی کو اس بات پر آمادہ کیا جائے کہ کیمپ ڈیوڈ معاہدے کو ماضی کی ہی طرح نافذ العمل رکھیں, اور انہوں نے اسرائیل میں جا کر یہ کہا کہ نئی حکومت کو مصر کی اسی وقت امریکی ایڈ یا امداد ملے گی جب وہ اس معاہدے کے پابند رہے گی, لیکن اور انہوں نے یہ بھی کہا کہ نئی مصری حکومت نے ہماری اس بات کو قبول بھی کیا, لیکن جب ان کا یہ بیان آیا تو اس کے فوراً ہی بعد محمد مرسی کے دفتر سے اس کی سختی سے تردید ہوئی کہ ہم نے ایسا کوئی وعدہ نہیں کیا ہے کہ ہم کیمپ ڈیوڈ معاہدے کو جاری رکھیں گے, اگرچہ نہیں کہا کہ ہم منسوخ کر رہے ہیں, لیکن کہا کہ ہم نے کلنٹن سے ایسا کوئی وعدہ نہیں کیا. تو کیا آپ سمجھتے ہیں کہ اس طرح بالواسطہ طریقے سے محمد مرسی اور ان کی حکومت نے امریکہ کی مشروط امداد کو ٹھکرا دیا ہے؟
देखिए अभी पूरे तौर पे सीन क्लियर नहीं है और ये नहीं कह सकते कि उन्होंने ठुकरा दिया है या तस्लीम कर ली है, लेकिन उन्हें मैंने जैसा कि कहा कि उन्हें कोई भी फैसला वो एक्सेप्ट करने का फैसला हो या उसको डिनाई करने का फैसला हो उनको ये ध्यान में रखकर, आवाम को ध्यान में रखकर करना होगा। और ऐसे हालात में जबकि उन्हें पता है कि अगर वो अमेरिका के इस मुतालबे को तस्लीम कर लेते हैं तो जाहिर है कि उसकी बुनियाद पर उनको उनको इक्तिसादी फायदा तो मिल जाएगा, लेकिन मिस्र के अवाम को जिन्होंने हेलीकॉप्टर पे टमाटर फेंक करके, जूते फेंक करके अपनी अपने गुस्से का इजहार किया है, और मिस्र के अवाम जो पिछले 40-41 साल से इनके दौर में, हुस्नी मुबारक के दौर में अमेरिका से परेशान चले आ रहे हैं, तो मुझे नहीं लगता है कि इतनी आसानी से वो इस बात को एक्सेप्ट कर लेंगे। और अगर वो इसको एक्सेप्ट करते हैं, उनको इस बात को तस्लीम करते हैं, तो ये एक बहुत बड़ा अलमिया होगा और ये एक अवाम के साथ, मिस्री अवाम के साथ एक बहुत बड़ा धोखा होगा, और मुझे लगता है कि ये जमहूरियत की तरफ जो मुल्क बढ़ रहा है उसको बहुत बड़ा नुकसान पहुंचेगा।
जी जैदी साहब, आप क्या समझते हैं कि वो मिस्री अवाम जिन्होंने इसराइली सफारत खाने पर कब्जा कर लिया और वहां पर मिस्र का झंडा लहरा दिया, जिन्होंने कंक्रीट की दीवारों को तोड़ डाला, जिन्होंने मिस्र की सड़कों पर निकलकर इसराइल के खिलाफ मुजाहरे किए और इसराइल से हर तरह के ताल्लुकात मुनक़ता कर लेने का मुतालबा किया, गैस की सप्लाई बंद करने का मुतालबा किया, रफा पास खुलने का मुतालबा किया और कैम्प डेविड माहदे को बिल्कुल यकसर हर तरह से मनसूख करने का मुतालबा किया, ऐसे में कैम्प डेविड माहदे पर अमल करना मोहम्मद मुर्सी के लिए खारदार रास्ते पर चलने के मुतरादिफ नहीं होगा आपके ख्याल में?
जी यकीनन ये खारदार, क्या इससे भी कोई मुश्किल रास्ता होगा, खाइयां भी होंगी उसमें और गड़े भी बहुत से होंगे, और अवाम ने जो जद्दोजहद की है, मैं समझता हूँ ताकत का सरचश्मा बिल आखिर अवाम होते हैं और उन्होंने अपना ये फैसला दे दिया है। उस फैसले में ये माहदे को किस हद तक रिजेक्ट कर पाएंगे ये अभी देखने की बात है, क्योंकि माहदे के साथ अमेरिका की मदद और सऊदी हुकूमत की मदद, और वो सऊदी हुकूमत या मुल्क जहाँ पर ये वाहिद इख्वानुल मुस्लिमीन की वाहिद जमात है जिसको अपनी सियासी कारकर्दगी करने के लिए ऑफिस कायम रखने का इजाज़तनामा है, मतलब ये बाकायदा वहाँ पर इनका दफ्तर है और ये काम करती हैं, चुनाचे माशी मदद अमेरिका और सऊदी अरब की जानिब से एक बहुत बड़ा ब्लैकमेलिंग का पॉइंट है। अब मुर्सी साहब, अगर मुर्सी साहब उसके सामने झुकते हैं और माहदे में लचक पैदा करते हैं तो फिर अवाम उसको एक्सेप्ट नहीं करते, अगर वो ये नहीं कर पाते तो फिर उनको पैसे जो मिलने हैं उसकी उन्हें दुश्वारी है, और जो उनकी अपनी मईशत है जो बेस्ड है ट्रेवल इंडस्ट्री पर, वो पिछले 18 महीने से ऑलमोस्ट कोलैप्स, बहुत कम उसमें इनको रेवेन्यू मिला है, तो माशी बदहाली को दूर करने के लिए वो जो इनको लालच दिया गया है और जो इन और आईएमएफ की जो इमदाद है वो भी इसी बात से लिखकर मशरूत तो नहीं है, लेकिन अमलन यही बात है कि अगर आप माहदे के साथ कायम रहेंगे तो हम आपकी इमदाद करते रहेंगे। अब इस सूरत हाल से मुर्सी साहब किस तरह निपटते हैं, और इसमें उनका टेस्ट है, बहुत बड़ा टेस्ट है उनकी कायदाना सलाहियतों का टेस्ट है, और उसमें इन तमाम फोर्सेस को अमेरिका, सऊदी अरब और इजराइल और उधर से फलस्तीनी अवाम और हमास और इधर इजराइल और फिर टर्की, इस सारे के साथ जो ताने बाने इस वक्त इसराइल के जुड़े नजर आते हैं और इसमें बहुत सी आगे राहें नजर आती हैं, उसको कैसे ये उससे नबरदाजमा होते हैं, ये इनके लिए मैं समझता हूँ एक बहुत बड़ा चैलेंज है। मिस्र में अगर फिर प्रो अमेरिकन हुकूमत बनती है या अमेरिका का उसी तरह से मफादात का तहफ़ वहाँ से बरकरार रहता है तो फिर जो मशरक़ वस्ता में इस वक्त सूरत हाल अवाम की अमेरिका के खिलाफ उठी हुई है उसमें इजिप्ट बहुत बड़ा नुकसान उठाएगा, इजिप्ट बहुत अरसा अवाम जो है वो अमेरिका की हिमायत किसी भी हुकूमत की बर्दाश्त नहीं करेंगे, और फौज ऑब्वियसली अब तक अगर आ सकती होती आई तो है, लेकिन अवाम ने उसको एक्सेप्ट नहीं किया। तो इजिप्ट की सूरत हाल काफ़ी संजीदा है, पेचीदा है, और उसमें से मुर्सी साहब किस तरह निकलते हैं ये एक बहुत बड़ा चैलेंज।
जी बहुत शुक्रिया आपका। हानिजादे साहब, मिस्र से जब क्लिंटन तलबी पहुंची तो उन्होंने एक बयान दिया कि अगर ईरान ने अपना पूरा अपना एटमी प्रोग्राम तो मैं कह रहा हूँ उनकी नज़रों में तो कुछ और है खुदा न खासा, अगर रोल बैक न किया तो तमाम ऑप्शन मेज पर मौजूद हैं, यानी एक तरह से उन्होंने फौजी हमले की धमकी दी ईरान को। क्लिंटन ने ये धमकी एक ऐसे वक्त दी है कि अभी चंद ही रोज कबल बाराक ओबामा ने अमरीकी कांग्रेस के कुछ नुमाइंदों से अपनी खसूसी मुलाकात में कहा था कि भैया बहुत हो चुका है, अभी ईरान पर इससे ज़्यादा पाबंदियाँ आयद न की जाएँ, अगर इससे ज़्यादा मजीद पाबंदियाँ आयद की गई तो हमारे जो यूरोपीय इत्तेहादी ममालिक उनमें अख्तलाफ पैदा हो जाएगा। एक तरफ तो ओबामा पाबंदियाँ मजीद सख्त करने के हक में नहीं, और दूसरी तरफ क्लिंटन तलबीब में जाकर यह कहती हैं कि तमाम ऑप्शन खुले हुए हैं, यानी फौजी हमला भी कर सकते हैं, तो इसका क्या मकसद हो सकता है?
بله در واقع الان در خود
در اصل
دولتی و حکومتی
امریکا کی انتظامیہ میں ایران کے بارے میں خود اختلافات پائے جاتے ہیں اور وہ لوگ جو ہاکس کہلاتے ہیں یا پیجنز کہلاتے ہیں یہ دو گروپس ہیں اور ان کے درمیان ایران کے ایٹمی پروگرام کے تعلق سے اختلافات پائے جاتے ہیں وائٹ ہاؤس پینٹاگون اور وزارت خارجہ میں امریکہ کے جو ماڈریٹ لوگ ہیں جو اعتدال پسند ہیں وہ پانچ جمع ایک کے ساتھ مذاکرات میں یہ چاہتے ہیں کہ ایران کسی طرح سے جو ہے وہ اپنا ایٹمی پروگرام رول بیک کرے یا یورینیم کا انریچمنٹ ختم کرے اور محترمہ کلنٹن نے جو یہ کہا ہے یہ کوئی نئی بات نہیں ہے کہ ایران جو ہے وہ اپنا ایٹمی پروگرام رول بیک کرے ورنہ اس کے اوپر مزید شدید پابندیاں لگائی جائیں گی یا ہر آپشن اس کے خلاف اوپن رہے گا یہ ان کی کوئی نئی بات نہیں ہے اور اس بات پر میں تاکید کرتا ہوں کہ ایران ان دھمکیوں سے ڈرنے والا نہیں ہے اور وہ ان باتوں میں آ کر جو ہے وہ اپنا ایٹمی پروگرام نہیں روکے گا اور 32 برسوں سے ایران کے اوپر پابندیاں لگی ہوئی ہیں اور نئی پابندیوں سے کوئی بہت زیادہ اس کے اوپر اثر نہیں پڑنے والا ہے اور چونکہ امریکہ صہیونی لابیز کے زیر اثر ہے اور اسی وجہ سے جو ہے وہ
مزبانی صاحب بہت سے لوگوں کے یہ خیال ہے کہ چونکہ کلنٹن مصر سے خالی ہاتھ طلبی پہنچی تھی اور اسرائیلی حکام کو توقع تھی کہ وہ جب مصر کا دورہ کریں گی تو ہمارے لیے بہت کچھ مصر سے لے کر آئیں گی, تو چونکہ وہ خالی ہاتھ پہنچی تھی اس لیے ناراض صہیونی لابی کو خوش کرنے کے لیے انہوں نے ایران کے سلسلے میں اس طرح کا لب و لہجہ اختیار کیا, اگرچہ کوئی نئی بات نہیں ہے, وہ بارہ اس طرح کی باتیں کر چکے ہیں, لیکن اس مرحلے پر جب اوباما مزید پابندیاں سخت کرنے کے حق میں نہیں تو اس طرح کی باتیں کرنا طلبی میں کس بات کا پتہ دیتا ہے؟
اس کا واضح پیغام یہی ہے کہ وہ اسرائیل کو صہیونی برادری کو وہ خوش کرنا چاہ رہے تھے, اس لیے کہ ان کو پتا ہے کہ امریکہ جس قدر اب تک پابندیاں عائد کر چکا ہے وہ اتنی زیادہ پابندیاں ہیں کہ اب وہ بہت سارے یورپی ممالک بھی اس کے خلاف جا رہے ہیں اور پچھلے دنوں برٹش ممالک نے بھی اس کی مخالفت کی تھی, تو ظاہر ہے کہ وہ مصر سے وہ تہی ہاتھ لوٹی ہیں اور وہاں پہ ان کو کچھ ملا نہیں بلکہ جوتے اور چپل کے علاوہ اور ٹماٹر کے علاوہ جو ہے عوام نے کچھ تحفہ نہیں دیا اور محمد مرسی سے بھی ان کو کچھ نہیں مل سکا ہے, تو وہ اور اس کے علاوہ وہ اس بات کے لیے بھی راضی نہیں کر سکی کہ وہ اسرائیل سے جو معاہدے ہیں یا اسرائیل سے جو معاملات چل رہے تھے حسنی مبارک کے زمانے میں وہ بھی جاری رہیں. تو سوال یہ پیدا ہوتا ہے کہ جب وہ پورے طور پر خالی تھی تو وہاں پر جا کر کچھ نہ کچھ کرنا تھا اور کچھ نہ کچھ کہنا تھا, اس کی وجہ سے انہوں نے یہ اقدام کیا ہے اور یہ بیان انہوں نے دیا ہے. حالانکہ ان کو اچھی طرح پتا ہے کہ ایران کا جو ایٹمی پروگرام ہے وہ پرامن ایٹمی پروگرام ہے اور ہمیشہ سے یہ بات سامنے آتی رہی ہے, بلکہ اقوام متحدہ کی ٹیم نے بھی اس کو پوری طرح ثابت کیا ہے کہ ایران کا ایٹمی پروگرام وہ پرامن ایٹمی پروگرام ہے. اس کے باوجود بلکہ آپ کو یاد ہوگا پچھلے دنوں اسرائیل نے بھی اس بات کو تسلیم کیا تھا کہ ایران کا ایٹمی پروگرام پرامن ایٹمی پروگرام ہے, اس کے باوجود اس طرح کی باتیں کرنا کہ سارے آپشن کھلے ہوئے ہیں, یہاں تک کہ فوجی کاروائی بھی کی جا سکتی ہے سوائے اس کے کہ یہ صہیونی برادری کو خوش کیا جائے, اسرائیل کو خوش کیا جائے, اس کے علاوہ اور کچھ نہیں ہے. اس لیے کہ اب ایسے حالات نہیں ہے کہ امریکہ کو ایسا قدم اٹھائے کہ جس کی بنیاد پر اسے عالمی برادری میں مزید حزیمت کا سامنا کرنا پڑے, اور اسے اچھی طرح پتا ہے کہ اگر وہ ایران پر کسی طرح اس طرح کا کوئی بھی قدم اٹھانے کی کوشش کرتا ہے تو اس کا اسے بہت بڑا خمیازہ بھگتنا پڑے گا.
جی بہت شکریہ, آپ ٹیلی فون لائن پر رہیے گا, وقت ملا تو پھر حاضر ہوں گا. ہانی زادے صاحب, کلنٹن نے محمد مرسی سے ملاقات میں کہا ہے کہ ہم مصر میں موجودہ جمہوریت کی بھرپور حمایت کرتے ہیں. یہی امریکہ تھا جو مرسی کی آمد سے پہلے تک احمد شفیق اور اس سے پہلے فوجی کونسل اور اس سے پہلے حسنی مبارک کی بھرپور حمایت کرتا رہا. تو اب جو محمد مرسی کی حکومت اور موجودہ جمہوریت کی حمایت کی بات امریکہ کی طرف سے ہو رہی ہے, اس کے پیچھے کیا مقاصد ہو سکتے ہیں؟
مسئلے ڈیموکریسی ادعائی امریکہ,
امریکہ جو جمہوریت کے حمایت کے دعوے کرتا ہے تو یہ کھوکھلے دعوے ہوتے ہیں, کیونکہ عملی طور سے یہ دیکھا جا رہا ہے کہ امریکہ کے ان دعووں میں کوئی دم نہیں ہے. مصر پر 40 سالہ آمرانہ حکومت اور ڈکٹیٹرشپ تھی جس کی امریکہ نے بھرپور حمایت کی, تو آپ دیکھ سکتے ہیں کہ امریکہ کے دعوے میں کتنی سچائی ہے. اور یہ امریکہ کی حمایت یافتہ ڈکٹیٹرشپ مصر میں جو ہے وہ مصری انقلاب کے ذریعے سر نگون ہوئی, اس کے باوجود بھی امریکہ نے انقلاب کی حمایت نہیں کی بلکہ انقلاب کی مخالفت ہی کرتا رہا, ڈکٹیٹرشپ کی حمایت کرتا رہا تاکہ وہ صہیونی حکومت کے مفادات کا تحفظ کر سکے. سعودی عرب کے مشرقی علاقوں اور کیا بحرین کے عوام نہیں چاہتے کہ ان کے ملکوں میں جو ہے وہ جمہوریت قائم ہو؟ کیا امریکہ ان چیزوں کو نہیں دیکھ رہا ہے؟ کیوں امریکہ جو ہے وہ بحرین کے عوام کی یا سعودی عرب کے مشرقی علاقوں کے عوام کی جو ہے وہ مدد نہیں کر رہا ہے؟ اس کا راز یہ ہے کہ اگر وہ ان قوموں کی حمایت کرے گا تو اس کے مفادات اور صہیونی حکومت کے مفادات خطرے میں پڑ جائیں گے. اور یہ جو امریکہ جمہوریت کی حمایت کے دعوے کرتا رہتا ہے, یہ ان تمام واقعات سے ظاہر ہیں کہ یہ کھوکھلے دعوے ہیں اور ان سے کسی طرح کا جو ہے وہ قوموں کو فائدہ نہیں پہنچتا ہے. آپ شام کے حالات کو دیکھ رہے ہیں, کیا شام میں عوام جمہوریت نہیں رکھتے؟ امریکہ کا مقصد صرف اتنا ہے کہ ان تمام حکومتوں کی حمایت کرے.
جی مصباح صاحب, آپ کیا کہنا چاہیں گے کہ آج سے 1.5 سال پہلے مصر میں 1 سال پہلے کیا جمہوریت تھی جو امریکہ حسنی مبارک کی حمایت کر رہا تھا, یا آج جس جمہوریت کی حمایت کی بات کر رہا ہے وہ کون سی جمہوریت ہے اور اس سے وہ کیا حاصل کرنا چاہتا ہے؟
میں اس وقت ایک بہت ہی مشہور مقولہ کہنا چاہوں گا کہ بہت مشہور مقولہ ہے کہ اگر جیت نہ سکو تو کیا کہتے ہیں اس کے ساتھ ہو جاؤ. اگر کسی سے جیتنے کی سکت نہیں ہے, طاقت نہیں ہے, تو اس کے ساتھ ہونے میں ہی بھلائی ہے. مغربی طاقتیں یا مغربی ممالک اس مقولے پر بہت ہی زیادہ عمل کرتے ہیں. انہیں پتا ہے کہ حسنی مبارک کا دور گیا, وہ ختم ہوئے اور اب وہاں پر جمہوریت کا دور دورہ ہے. اس کے علاوہ ان کی نگاہوں کے سامنے کوئی دوسرا آپشن نہیں ہے. وہاں کی عوام یہ چاہتی ہے کہ جمہوریت قائم ہو, تو اب ایسے حالات میں اگر وہ جمہوریت کی حمایت نہیں کرتا ہے امریکہ تو یہ عالمی پیمانے پہ پیغام جائے گا کہ اب جبکہ مصر کے حالات تبدیل ہو رہے ہیں، وہاں جمہوریت قائم ہو رہی ہے، اس کے باوجود امریکہ اس کی حمایت نہیں کر رہا ہے. حالانکہ آج سے تقریباً ایک ڈیڑھ سال پہلے کی بات میں یاد دلانا چاہوں گا کہ اس وقت امریکہ نے صاف لفظوں میں کہا تھا کہ وہ اخوان المسلمین سے بات نہیں کریں گے اور کبھی بات چیت نہیں کریں گے، لیکن جیسے ہی محمد مرسی صدر بنے اس کے کچھ ہی دنوں کے بعد ہیلی کلنٹن یہاں آتی ہیں اور آنے کے بعد وہ ان سے ملتی ہیں، ملاقات کرتی ہیں، جمہوریت کی حمایت کرتی ہیں. لیکن مجھے لگتا ہے کہ اس وقت جو جیسا کہ ہانی صاحب نے یہ کہا کہ یہ جمہوریت کا دعویٰ یہ بالکل کھوکھلا دعویٰ ہے، اس لیے کہ اگر جمہوریت کا دعویٰ امریکہ کا مضبوط دعویٰ ہے تو اسے بحرین میں بھی جمہوریت کی حمایت کرنی چاہیے تھی، یمن میں بھی جمہوریت کی حمایت کرنی چاہیے تھی، سعودی عرب کے مشرقی علاقوں میں بھی جمہوریت کی حمایت کرنی چاہیے تھی. لیکن جہاں اس کے مفادات جس طرح کے ہیں وہاں اس طرح کی باتیں وہ اسی طرح کی باتیں کرتا ہے. اور آج جو مصر کی سرزمین پر جا کر ہیلی کلنٹن نے جو جمہوریت کی بات کہی ہے وہ صرف اس لیے کہی ہے کہ انہیں پتا ہے کہ عوام جمہوریت کے علاوہ کچھ نہیں چاہتے ہیں. اور یہی وجہ ہے کہ آپ دیکھیں گے کہ ان کے بیان کے بعد فوری طور پہ تنتاوی جو فوجی سربراہ ان کا بیان آتا ہے کہ کسی بھی گروپ کو ہم یہاں حکومت کرنے کی اجازت نہیں دے سکتے ہیں. سوال یہ پیدا ہوتا ہے کہ آپ کون ہوتے ہیں کہ کسی گروپ کو وہاں پہ کوئی سیاسی گروپ یا یہ کہ کوئی سیاسی جماعت جو ہے صرف ایک جماعت کام نہیں کر رہی ہے بلکہ پارلیمنٹ پورے طور پہ جو ہے پارلیمانی ارکان منتخب ہوئے ہیں، الیکشن ہوا ہے، اس کے بعد ارکان پارلیمنٹ وہاں پر سلیکٹ کر کے آیا، اس کے باوجود انہیں جو ہے تحلیل کر کے پارلیمنٹ تحلیل کر دی گئی، سارا کچھ کیا گیا اور اب کہا جا رہا ہے کہ کسی ایک گروپ کو حکومت کرنے کی اجازت نہیں دی جائے گی. وہاں سوال یہ پیدا ہوتا ہے کہ آپ کے
بہت شکریہ وقت ہمارا بالکل ختم ہو چکا ہے مصباح صاحب، ہم آپ کے شکر گزار ہیں، حنیزادہ صاحب آپ کے بھی اور جناب زیدی صاحب کے بھی. ناظرین آپ نے ہمارے مہمانوں کی گفتگو سنی، ظاہر ہے کہ ساری امریکہ کی چالیں ہیں وہی بقول مصباح صاحب کے کہ اگر جیت نہ سکو تو ساتھ ہو جاؤ، ظاہر ہے یہی امریکہ کی چال ہے. دیکھتے ہیں کہ محمد مرسی امریکہ کی اس چال کو کس طرح سے سمجھتے ہیں اور اپنے عوام کی خواہشات پر کس طرح کتنا پورا اترتے ہیں. اگلے پروگرام تک کے لیے اجازت دیجیے، خدا حافظ. شکریہ.